नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तर्संवादबाट म प्रवीण पोखरेल। मनसून शुरू भएसँगै देशका विभिन्न भागमा बाढ़ी पहिरो आएको छ र त्यसले जनधनको क्षति पुर्याएको छ। पछिल्लो विवरण अनुसार प्राकृतिक प्रकोपबाट केही दिन यता 11 जनाको मृत्यु भएको छ, 14 जना घाइते भएका छन्, 2074 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सँगै 3 जनाको हेलिकप्टर मार्फत र 1 जनाको स्थल उद्धार पनि गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। सँगै गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ। गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा हिजो बसेको बैठकमा गृहमन्त्री खाँडले सबै निकायलाई एकीकृत ढंगबाट विपदको सामना गर्न निर्देशन पनि दिनुभएको छ। यो सँगै पछिल्ला दिनहरूमा बाढ़ी पहिरो जस्ता प्राकृतिक प्रकोपका घटनाहरू बढ़दै गएका छन् र यो वर्ष मौसम पूर्वानुमान महाशाखाले अन्य वर्षहरूको तुलनामा अधिक वर्षा हुने अनुमान पनि गरेको छ। यो सन्दर्भमा अब आगामी जोखिमहरू र अहिले भइरहेका जुन खालका बाढ़ी पहिरोले निम्त्याएका विभिन्न घटनाहरू छन् र यसलाई चाहिँ कसरी न्यूनीकरण गर्ने, यो विपदलाई कसरी समाधान गर्ने, विपद प्रतिकारीमा कसरी सम्बन्धित निकायहरू अगाडि बढ़ेका छन्, विपद प्रतिकारीका लागि सम्बन्धित ऐन कानूनहरू कसरी अगाडि बढ़ाइएको छ र यसको प्रयोग कसरी भएको छ भन्ने सन्दर्भमा आज हामी गृह मन्त्रालयका सहसचिव एवं विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख समेत रहनुभएका प्रदीप कुमार कोइरालासँग कुराकानी गर्छौ। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ सहसचिव कार्यक्रममा। हजुर, अब पछिल्लो समय मौसमका कारण बाढ़ी पहिरोका घटनाहरू भएका छन्, सड़कहरू पनि अवरूद्ध भएका छन् प्राय जसो, र सँगै मानवीय क्षति पनि बिहोर्नु परेको छ। अब यो पछिल्लो घटनाहरू के कस्ता छन्? गृह मन्त्रालयमा पछिल्ला प्राप्त विवरणहरू चाहिँ
हाम्रो गृह मन्त्रालयमा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, जसलाई हामी छोटकरीमा एनयुओसी भन्छौ, त्यो 24 घण्टा सञ्चालनमा छ र एनयुओसीले सबै तथ्याङ्कहरू अध्यावधि गरिरहेको छ। अघि जुन तथ्याङ्क तपाईँले जुन प्रस्तुत गर्नुभयो 11 जनाको मृत्यु, 3 जनाको उद्धार भनेर, त्यो चाहिँ त्यही एनयुओसीकै हाम्रो तथ्याङ्क हो। त्यो 11 जनाको मृत्यु भनेको चाहिँ यो मनसुन आइसकेपछिको घटनाक्रमको मृत्यु हो। पहिलादेखिकै यो आर्थिक वर्षको हेर्दा त अलिक सङ्ख्या बढी हुन्छ। त्यो तथ्याङ्क हाम्रो त्यहाँ छ र तथ्याङ्क चाहिँ डीआरआर पोर्टल भन्ने हाम्रो पोर्टल छ, त्यहाँ अपलोड गरिन्छ। त्यसपछि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पनि एउटा विपद पोर्टल भन्ने त्यहाँ हाम्रोहरूको बनाइएको छ। त्यो विपद पोर्टलमा पनि त्यो तथ्याङ्क हेर्न पाइन्छ। त्यसले त्यो तथ्याङ्कको पाटामा चाहिँ हामीले अपडेट गर्ने अनि त्यसपछि डिसेमिनेट गरेर वेबसाइटहरूमा हेर्ने व्यवस्था त्यहाँ मिलाइएको छ। तर मुख्य कुरा चाहिँ यो राहत र उद्धार नै हो। उद्धार र राहतको लागि चाहिँ अहिले हरेक जिल्लामा, यहाँ हामीले विगतमा चाहिँ यो कार्यकारी माननीय गृहमन्त्रीको अध्यक्षतामा कार्यकारी समितिको बैठक पनि बस्यौँ। बैठक बसिसकेपछि त्यसमा यो मनसुनको प्रतिकार्य योजना, मनसुन पूर्व तयारी प्रतिकार्य योजना 2069 त्यहाँबाट पास गरेर र हरेक मन्त्रालय विभाग र जिल्ला स्तरका ती हाम्रो जिल्ला प्रशासन कार्यालय लगायत सबै निकायहरूलाई हरेकको जिम्मेवारी तोकेर यसले यो गर्नुपर्छ, त्यसपछि खोज उद्धारको यसरी एलर्ट भएर बस्नुपर्ने, अनि उद्धार सामग्रीहरू भण्डारणको व्यवस्था यसरी यसरी मिलाउने, यो ठाउँमा भण्डारण, त्यसपछि सुरक्षा निकायहरूको जिम्मेवारी सबै क्याटेगोरीले तोकेर हामीले उहाँहरूलाई त्यही अनुसारको मन्त्रालयबाट निर्देशन पठाइदिएका थियौँ र त्यही निर्देशन अनुसार उहाँहरू अहिले एलर्ट अवस्थामा चाहिँ बस्नु भएको छ र अहिले यो खोज उद्धार र राहत काममा चाहिँ हाम्रो सुरक्षा निकाय लगायत सबै एजेन्सीहरू चाहिँ जुटिरहेको अवस्था छ र विभिन्न विभागहरू जस्तै अब जल तथा मौसम विभागले अहिले सूचनाहरू दिने, त्यो सूचनाहरू हामीले चाहिँ समयमै सम्बन्धित ठाउँहरूमा पठाइदिने र जिल्ला प्रशासनबाट कुनै जस्तै बाढी आइरहेको छ भने तल्लो तटीय क्षेत्रहरूमा एसएमएसमा मेसेज जाने, त्यस्तो व्यवस्थाहरू हामीले जल तथा मौसम विज्ञान विभागले उहाँहरूले गरिरहनु भएको छ, हामीले समन्वय गरेका छौँ। त्यसै गरी यो जलस्रोत तथा सिँचाइ विभागबाट कुन कुन नदीहरूको चाहिँ स्पर कटान भइरहेछ, त्यहाँ कुन कुन नदीको पानीको बहाव कति माथि आइरहेछ, कसरी गर्ने भनेर उहाँहरूको फिल्ड चाहिँ इन्जिनियरहरू फिल्डमै खटिएर उहाँहरूले चाहिँ त्यो सबै चाहिँ हेरिरहनु भएको छ नदीहरूको बहावको। त्यसै गरी सडक विभागबाट त्यो कुन कुन सडकहरू चाहिँ अवरुद्ध हुनसक्छ, राष्ट्रिय राजमार्गहरू, भनेर उहाँहरूले त डोजर एक्सकाभेटर लगायतका विभिन्न सामग्रीहरू चाहिँ त्यही नै ठाउँमा पुर्याइदिनु भएको छ र उहाँहरूले चाहिँ अब पहिरो नै खसिरहेको बेलामा त उहाँहरूले सडक सफा गर्न सक्नुहुन्न तर पहिरो खस्न अलिकति रोकिने बित्तिकै उहाँहरूले तुरुन्तै सडक सफा गर्नु भएको छ। अहिले हेर्नुभयो भने अवरुद्ध भएको समाचार तपाईँले बेलुका सुन्नुहुन्छ अनि बिहान फेरि रोड क्लियर भन्ने फेरि समाचार आइहाल्छ क्या भने चाहिँ अहिले हेर्दै जानु भने त्यति चाहिँ सबैले एक्टिभली काम गरिरहेका छन् तर अब पहिरो आइ नै रहेकै बेलामा त फेरि खोल्न सकिँदैन होइन यस्तो समस्याहरू हामीसँग छ तर सबै एजेन्सीहरूले अहिले चाहिँ एक्टिभली नै काम गर्नु भएको छ र हामीले गृह मन्त्रालयबाट सबैलाई चाहिँ समन्वय नै गरिरहेको छौँ।
अब एकीकृत प्रयासमा यी कुराहरू यहाँले उल्लेख गरिहाल्नुभयो यी अगाडि बढ़िरहेका छन् अब सँगै अब राहत र पुनस्थापनाको कार्यमा चाहिँ अब कसरी पीड़ितहरूले राहत पाउँछन् र उनीहरूलाई पुनस्थापना गर्नुपर्ने भयो कसरी यो काम चाहिँ कसरी अगाडि बढ़ेको छ कसरी
जो पीड़ित हुनुभएको छ उहाँहरूलाई पुनस्थापना गर्नको लागि हाम्रा नजिकका सेल्टरहरू जस्तै स्कूलहरू अथवा कुनै सामुदायिक घरहरू त्यस्तो ठाउँमा उहाँहरूलाई तत्काल चाहिँ ल्याएर अहिले तत्कालीन राहत चाहिँ प्रदान गर्ने त्यसपछि यो रेडक्रस लगायत विभिन्न एजेन्सीहरूलाई हामीले समन्वय गरेका छौँ उहाँहरूको माध्यमबाट चाहिँ खाद्यान्न लगायत कतिपय खाने सामग्रीहरू त्यहाँ पुर्याइदिने त्यसपछि पाल त्रिपाल टेन्टहरू जस्तो हामीसँग गोदाम घरमा यहाँ काठमाडौँमा पनि छ हामीसँग क्षेत्रीय गोदाम घरहरू पनि छ त्यो क्षेत्रीय गोदाम घरहरूमा पनि हामीले यहाँबाट सामग्रीहरू पुर्याइरहेको छौँ विशेष गरी अहिले चाहिँ पूर्वतिरको केस अहिले बढी आइरहेको छ विराटनगरतिर सुनसरीतिर धेरै डुबान हामीले अहिले केही सामग्रीहरू त्यतातिर पनि पठाइदिएका छौँ होइन त्यसै गरी त्यहाँ भएका पहिले पनि पठाएकै थियो अब त्यहाँ भएकोले तर अब हामीसँग अब सीमित भएकोलाई सबैलाई पुर्याउनु त अब त्यो गाह्रो हुन्छ तर जो रियल पीडित हो त्यो पीडितहरूलाई हामीले अब पुर्याइदिने व्यवस्था चाहिँ मिलाएका छौँ र अहिले सबैतिर चाहिँ त्यो सामग्रीहरूको पाल त्रिपालहरू वितरण गर्ने काम चाहिँ सम्बन्धित जिल्ला प्रशासनमा सिडिओ साहबहरूको समन्वयमा त्यो वितरण गर्ने कामहरू भइरहेछ। त्यसपछि हामीले यो रेडक्रस लगायत अन्य सङ्घ संस्थाहरूको पनि प्रिपोजिसनिङ हुन्छ उहाँहरूको पनि लगत राखेर कसो कसो सामग्री कहाँ कहाँ छ भनेर लगत हामीसँग छ र कहीँ आवश्यक पर्ने बित्तिकै हामीले ल तपाईँको त्यहाँबाट त्यहाँ मुभ गर्नुहोस् भनेर हामीले यहाँबाट त्यो खबर गरिदिन्छौँ त्यसअनुसार उहाँहरूले चाहिँ मुभ गर्नुहुन्छ त्यसरी हामीले अहिले पुर्याउने व्यवस्था मिलाएका छौँ यो राहत र उद्धारको लागि।
अब जस्तो सम्भावित जोखिमको क्षेत्र भनौँ न अब सम्भावित डुबान हुने पहिरो जाने क्षेत्रहरूमा मानिसहरूको बसोबास भइरहेको छ अब ती त्यहाँ बसोबास गर्ने मानिसहरू स्थानीयहरूलाई चाहिँ थाहा नहुन पनि सक्छ यो क्षेत्र जोखिमयुक्त छ अब बाढी जुनसुकै बेला पनि आउन सक्छ यो प्राकृतिक कुरो पनि भयो अब यसलाई उनीहरूलाई यो जोखिम छ है भनेर त्यो सूचना चाहिँ उनीहरूसम्म पुर्याउने जुन खालको माध्यम हामीले कसरी प्रयोग गरिरहेका छौँ अहिले चाहिँ कति प्रभावकारी देखिएको छ यो माध्यम
यसो छ बाढीको सूचना चाहिँ अहिले अलिक प्रभावकारी नै देखिएको छ बाढी चाहिँ जल तथा मौसम विभागले उसलाई हामीले सूचना दिने यहाँबाट बाढी आउँदैछ पानी पर्दैछ भनेर दिने र त्यो सूचना हाम्रो संयन्त्रबाट जिल्लामा र समुदाय तहमा पनि पुग्ने त्यो खालको संयन्त्र चाहिँ बाढीको अलिक प्रभावकारी नै छ त्यो पहिरोको चाहिँ अलिक त्यति रिलायबल सूचना चाहिँ नहुने रहेको छ त्यो पहिरोको किनभने कहिले कहाँ पहिरो जाने भने त्यसको हाम्रो अर्ली वार्निङ सिस्टम पनि हामीसँग पहिरोको त्यति राम्रो छैन त्यो अनि जियोलोजिकल त्यसको अध्ययन गरेर यो ठाउँ चाहिँ भूभौगोलिक हिसाबले अलिकति जोखिम छ यहाँ बस्ती बस्नु ठिक छैन भनेर त्यो रिपोर्ट चाहिँ हाम्रो विभिन्न रिपोर्टहरू छ तर त्यो त्यो रिपोर्टले ठ्याक्कै यसरी यहाँ ठाउँमा पहिरो जान्छ भनेर त्यसले भन्न सक्दैन त्यस कारणले पहिरोको हकमा चाहिँ अलिकति हाम्रो प्रणाली त्यति राम्रो गर्न सकेको छैन त्यो संसारभरि पनि त्यो अलि अप्ठ्यारै रहेछ त्यो पहिरोको चाहिँ पूर्व सूचना गर्नको लागि तर हाम्रो बाढीको पूर्व सूचना चाहिँ हाम्रो राम्रै किसिमले भइरहेछ र हाम्रो पूर्व सूचना ठ्याक्क आउने बित्तिकै अब समुदाय लेभलमा जान्छ र समुदायमा जुन हाम्रो अहिले पालिका तहमा नगरपालिका गाउँपालिकाहरू हुनुहुन्छ अहिले नवनिर्वाचित पदाधिकारीज्यूहरू आउनु भएको छ उहाँहरूले पनि त्यो सूचनाहरू प्राप्त गरिसकेपछि एकदम एलर्ट भएर उहाँहरू नै यो जनस्तरमै पुरै खटिनु भएको छ त्यो उद्धार राहतको लागि त्यस कारणले यसमा चाहिँ त्यो बाढीको हकमा चाहिँ समन्वयात्मक रूपमा राम्रोसँग काम भइरहेको छ।
अब बाढीकै कुरा गरौँ पूर्व सूचना प्रणाली अब प्रविधिका कारण पनि यो विस्तारै प्रभावकारी हुँदैछ अब केही वर्ष अगाडि बाढीका कारण थुप्रै मानिसले ज्यान गुमाउने गरेका उदाहरण थिए र पछिल्लो समय यो हेर्ने हो भने अब यसको प्रभावकारिता नै का कारणै भनौँ अब अलिकति न्यून हुँदै गएको छ बाढीबाट जुन जनधनको क्षति अब यो अलिकति प्रभावकारी बनाउन अझै के कस्ता विषयहरू चाहिँ आवश्यक पर्ला यसमा यहाँ अब त्यसैमा रहेर काम गर्नु भएको छ
अब जस्तै विगत 10 वर्षको तथ्याङ्क हेर्नुभयो भने बाढीबाट मृत्यु हुनेको संख्या चाहिँ घटेको छ, अलिकति यो पहिरोबाट मृत्यु हुनेको संख्या चाहिँ अलिकति बढेको छ, भने चाहिँ हाम्रो यो पूर्व सूचना प्रणालीकै प्रभावकारिताको रूपमा यसलाई हेर्न सकिन्छ। यो पहिरोको हकमा चाहिँ विशेष गरी यो हामीले चलन चल्तीको भाषामा त्यो डोजर संस्कृति भन्छौँ नि, यो धेरै बाटो खन्ने पहाडतिर, त्यसले गर्दा पनि हो कि भन्ने अलिकति अनुमान चाहिँ त्यस्तो पनि गरिएछ भने चाहिँ यसरी छ। तर यो बाढीको लागि हामीले पूर्व सूचना चाहिँ अब मेजर नदीहरूमा हामीले त्यो पूर्व सूचना प्रणाली राखेका छौँ, मेजर नदीहरूको चाहिँ अलिकति तलै सूचना आइहाल्छ, तर जुन हाम्रो साना साना नदीहरू छन् जसमा चाहिँ त्यसलाई हामीले बाढी भन्दा पनि त्यो फ्ल्यास फ्लड भनेको अचानक आउने बाढी क्या, जुन जसको अरू बेला चाहिँ जतिखेर पनि सुक्खै हुन्छ त्यो खोला पानी हुँदैन, तर यो वर्षाको बेलामा चाहिँ भातेको जुन धेरै पानी आउने खालको जुन त्यस्ता जुन नदी प्रणालीहरू साना साना नदी प्रणालीहरू छन् त्यो फ्ल्यास फ्लडको चाहिँ बाढीको सूचना प्रणाली चाहिँ अब हामीले अब आगामी दिनमा चाहिँ त्यस्ता नदीहरूमा समेत त्यो सूचना प्रणाली स्थापना गर्न सक्यौँ भने अलिकति मान्छेहरूलाई जानकारी हुन्छ। अब अर्को के हो भने फेरि मान्छेको अब मोबाइलमा म्यासेज आउँछ यो यसरी आउँदैछ अथवा यस्तो खालको चाहिँ कुनै एफएमहरूमा सूचना आउने भयो, त्यो आइसकेपछि मान्छेले फेरि अलिकति गम्भीरतापूर्वक नलिने खालको पनि देखिहाल्छ क्या प्रवृत्ति, अब आउँछ सूचना आइरहेछ भन्ने, अब ढाका आइसकेपछि अनि ला हिजो त सूचना आएको थियो भन्ने खालको एउटा चाहिँ त्यो नलिने एउटा छ भने, अनि अर्को चाहिँ के भने त्यो बाढी आउँदैछ पूर्व सूचना पनि आयो भने पनि कतिपय हाम्रो स्थानीय बासिन्दाहरूको जीवन नै जीवनको लिभलीहुड उहाँसँग जोडिआएको छ क्या, जस्तै नदी बाढी आएको बेलामा झन् नदीमा पस्ने र त्यो काठहरू के बगाएर ल्याएको हुन्छ क्या, अनि त्यो रुखहरू काठहरू कलेक्सन गरेर किनारमा ल्याएर त्यो बिक्री वितरण गर्न उहाँहरूले आफ्नो जीवनयापन गर्ने, त्यस कारण त्यो कतिपयलाई त्यो नदीसँग त्यो जीवनयापनको कुरा पनि जोडिएर आउने हुँदाखेरि अलिकति गर्दा गर्दै पनि क्षति चाहिँ हुन जाँदो रहेछ होइन, तर हाम्रो यो पूर्व सूचना चाहिँ र हामीले यो एलर्ट गर्ने अवस्थाहरू चाहिँ गरेका छौँ। र यसको सबभन्दा अर्को महत्त्वपूर्ण पाटो चाहिँ के भने हरेक नदीको एउटा राइट अफ वे हुन्छ, भनेको नदीको कतिमा बहाव हुने भन्ने उसको फिक्स आफ्नो नदीको प्याटर्न हुन्छ, त्यो चाहिँ बर्खाको बेलामा ठ्याक्कै देखिन्छ, अनि अरू बेलामा नदेखिने कारणले गर्दाखेरि मान्छेले आफ्नो घरहरू बनाउँदाखेरि त्यसैले त्यो नदीको राइट अफ वेमा गएर जोडिएर बनाइदिने क्या घरहरू, त्यसले गर्दा त्यो बाढी आउँदा त्यो घरलाई त एट्याक गर्ने नै भयो, अनि कतिपय त्यो नदीको रिभर फ्ल्याट एरिया भन्छन् त्यो नदीको चाहिँ त्यो दलदल क्षेत्र नदीको क्षेत्र चाहिँ हो तर पानी चाहिँ हुँदैन त्यस्तो एरियामा चाहिँ कतिपय ठाउँमा यो पूर्वतिरको अवस्थामा देखेको छ, त्यस्तै ठाउँमा नै घर बनाइएको त्यहाँ अवस्था छ, त्यस्तैमा घर बनाएपछि त त्यो नजिकै फ्ल्याट एरिया हो त्यहाँनै घर बनाएपछि त्यहाँ त पानी त सटै जाने नै भइहाल्यो होइन, त्यस कारण अलिकति हामीले यो समुदाय स्तरमा अलिकति विशेष गरी अब यो हाम्रो पालिका तहमा पनि हामीले अलिकति अब अवेरनेस गर्न बाँकी छ कि नजिकको फ्ल्याट एरिया नदीको किनारहरूमा त्यस्तो ठाउँमा चाहिँ कृपया घरहरू नबनाइदिनु होला अलिकति छोडेर, त्यो नदीसँग चाहिँ लड्न जुन भिड्न जानु भएन क्या, नदीलाई आफ्नो एरियामा बग्न दिनुभयो भने नदी मजाले बग्छ त्यसले असर गर्दैन भन्ने कुराहरू चाहिँ आगामी दिनमा अलिक गर्न पनि जरुरी छ।
मानवीय कारण नै पछिल्ला दिनमा चाहिँ बढी क्षति बाढी पहिरोबाट बढी क्षति भएको छ यहाँले उल्लेख गर्नुभयो,
भनेको प्राकृतिक कारण पनि छ मानवीय कारण जोडिएर बढी क्षति भएको छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ, आजको अन्तरसंवादमा बाढी पहिरो जस्ता विपदका घटना र यसमा यसको विपद प्रतिकारमा भएका प्रयासहरूका सन्दर्भमा गृह मन्त्रालयका सहसचिव एवं विपद तथा द्वन्द व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कुमार कोइरालासँग हामी कुराकानी गरिरहेका छौं। अब सहसचिवज्यू, विपद प्रतिकारका लागि ऐन नियमहरू कार्ययोजनाहरू अगाडि बढ़ाइएको छ, जस्तै अब मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत भइसकेको छ भने अब विभिन्न कार्ययोजनाहरू पनि छन्, बहुप्रकोपीय पूर्व चेतावनी प्रणाली स्थापना गरिने, ठूला शहरमा चाहिँ इभाक्युएसन पार्क निर्माण गरिने जस्ता कार्यक्रमहरू पनि अगाडि सारिएको छ, अब भइरहेका ऐनहरू नियमहरूको कार्यान्वयनको अवस्था कस्तो छ, अब यो कार्यान्वयन भए यो यसलाई चाहिँ प्रभावकारी कार्यान्वयन गरिए मात्र पनि बाढी पहिरो जस्ता विपद व्यवस्थापनका क्षेत्रमा निकै ठूलो लाभदायी हुने उपलब्धि हुने बताउँदै आइएको छ, अब यो यसको हाम्रो भनौँ अभ्यास चाहिँ कस्तो छ, कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ?
यो ऐन नियम कानुनको कार्यान्वयनको अवस्था हेर्नलाई सुरुमा हाम्रो नेपालको संविधानदेखि नै हेर्नुपर्ने हुन्छ, संविधानको अनुसूचीमा यो विपद व्यवस्थापन भन्ने विषयलाई त्यहाँ समेटिएको छ र संविधानले चाहिँ संघीय प्रदेश सरकार र स्थानीय तह तीनवटै सरकारको जिम्मेवारीमा विपद व्यवस्थापनलाई राखेको छ, त्यसको साझा कार्यसूचीमा राखेको छ, भन्दाखेरि यसमा सबैको सहकार्य आवश्यक छ, र एउटा निकायले मात्रै जतिसुकै बढी काम गरे पनि यो विपद भनेको अनप्रेडिक्टेबल भावनाले जति काम गरे पनि पुरै सम्पन्न भयो भन्न सकिने अवस्था हुँदैन। त्यसकारणले सबैले आफ्नो आफ्नो सहकार्यमा काम गर्नुपर्छ र यसको अलिकति त्यो सोचमा परिवर्तन भन्ने पनि ल्याउनु जरुरी छ। कस्तो भने यो ऐन कानुन कार्यान्वयनको सन्दर्भमा यो अहिले यो ठ्याक्क यो भन्दा असार साउन भदौ यो तीन महिनामा विपद आयो अनि यसलाई हामीले सम्बोधन गर्यौँ, अब कति गर्यौँ कति गर्न सकेनौँ भन्ने कुरा रह्यो भन्ने छ। यतिलाई मात्रै विपद व्यवस्थापन भनेर सोच्यौँ भने यो विपद व्यवस्थापनको अधुरो सोचाइ मात्रै हुने भयो, किनभने हामी त बाढी पस्छ बाढीमा उद्धार गर्ने राहत दिने कुरा मात्रै गरिरहेछौँ, तर त्यो बाढी पस्न नदिनलाई के गर्नुपर्छ भन्ने कुरा त बाँकी नौ महिनामा काम गर्नुपर्ने हुन्छ नि त। त्यो तीन महिनामा त पछि होइन, त नौ महिनामा चाहिँ त्यस अनुसारको जति सिँचाइ जलस्रोत सिँचाइ विभागले अथवा अन्य निकायहरूले त्यसलाई चाहिँ बजेटको प्रावधान गरेर अर्थ मन्त्रालय योजना आयोगले त्यसलाई बजेटको पर्याप्त सुनिश्चित गरिदिएर त्यो तटबन्ध राम्रोसँग निर्माण गर्न सकियो भने त्यो बाढी त त्यहाँ बस्दै बस्दैन होइन। भने बाँकी नौ महिनामा हामीले राम्रो काम गर्यो भने तीन महिनामा कम असर गर्ने हो होइन। त्यस कारणले विपद व्यवस्थापनको यो समग्र सोचलाई लिएर अगाडि बढ्न सके भने ऐन नियमको कारणले राम्रो हुन्छ। तर अहिलेसम्म चाहिँ अब हामीले गर्दैछौँ बुझाउँदैछौँ मान्छेलाई के भने विपद भन्ने बित्तिकै असार साउन भन्ने मात्रै बुझ्ने भावनाले त्यो अलिकति बुझाउन गाह्रो भइरहेको अवस्था चाहिँ छ।
हजुर हस् सचिवज्यू, आजका लागि हामीसँग निर्धारित समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो। रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद। हजुर, आजको अन्तर सम्वादमा हामीले विपद र पूर्व तयारी सँगै विपद प्रति कार्यमा भइरहेका प्रयासका सन्दर्भमा गृह मन्त्रालयका सहसचिव एवं विपद तथा द्वन्द व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कुमार कोइरालासँग कुराकानी गर्यौं। यसैगरी आजको अन्तर सम्वाद यति नै। प्राविधिक साथी सुरेन्द्र पौडेललाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।